नमस्कार, समसामयिक रकानीबाट यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक सहकर्मी कृष्ण प्रसाद श्रेष्ठ र म मुकुन्द भण्डारी। समसामयिक विषयवस्तुमा केन्द्रित रहेर कुनै पनि विषयमा प्रत्यक्ष रूपमा संवाद गरिने यस कार्यक्रममा आज हामी बजारको अनुगमन, माग र आपूर्तिको अवस्था, उपभोक्ताको हित संरक्षणका लागि भइरहेका प्रयास लगायत विविध विषयमा कुराकानी गर्नेछौ। यस विषयमा कुराकानी गर्न अहिले हामीसँग हुनुहुन्छ वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुर र त्यसै गरी उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव विष्णु तिमिल सिन्हा। यहाँ दुवैजनालाई स्वागत छ। मैले कुराकानीको शुरूआत वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुर सरबाट शुरूआत गरे। अहिले बजारको अवस्था के छ, माग र आपूर्तिको स्थिति के छ, बताइदिनु न।
अहिले इन जेनरल भन्ने हो, बजार को माग र आपूर्तिको अवस्था बजारको प्रतिस्पर्धाले निर्धारण भएको हुनाले अहिले सामान्य अवस्थामा रहेको छ। र जहाँसम्म मूल्यको सवाल छ, इन्फ्लेसन रेट सबै विषयवस्तुको यदि इन्फ्लेसन रेट गत वर्षको तुलनामा बढ्दो छ, हजुरले यदि नेपाल राष्ट्र ब्याङ्ककै जुन छ नि आधिकारिक तथ्याङ्क लिनुभयो भने गत वर्ष 6.4% इन्फ्लेसन रेट थियो भने यसपालि त्यो बढेर 7.4% पुगेको छ।
हजुर,
त्यस कारणले गर्दा अलिकति मूल्य वृद्धि भएको अवस्था देखिन्छ।
हजुर, अनि महासचिव तिमिल सिन्हा सर, अब उहाँले भन्नुभयो विगत र अहिलेको अवस्था मूल्य बढेका कुराहरू पनि गर्नुभयो, यहाँहरू क्षेत्रमै काम गरिराख्नु भएको छ, उपभोक्ताको हितको संरक्षण भनेर लागिराख्नु भएको छ, के छ माग र आपूर्ति अवस्था, यहाँहरूको अनुगमनले कसले देखाउँछ अनुभवले?
अब यो अहिले बजार, अब बजार जस्तो वास्तवमा बजारमा चाहिँ एकदमै अब मागको आधारमा हेर्ने हो भने माग अनुसारको आपूर्तिको व्यवस्था, आपूर्ति अब आपूर्तिको अवस्था के छ भन्ने कुरा नेपाल सरकारसँग हाम्रो यो विभागसँग कुनै प्रकारको त्यस्तो प्रकारको तथ्याङ्क नै छैन भन्दा पनि हुन्छ। र आपूर्तिको अवस्था कस्तो छ भन्ने पनि छैन भनेपछि अर्को मागको डिमान्ड के भइरहेछ भन्ने कुरा पनि त्यसको तथ्याङ्कका आधारमा बोल्न सक्ने क्षमता हाम्रो राज्यका निकायहरू भनौँ न निकायले राख्न सकेको अवस्था छैन। र पछिल्लो चरणमा हेर्ने हो भनेदेखि जब यो बजेट वक्तव्य आइसकेपछि, नीति तथा कार्यक्रम आइसकेपछि, त्यो सरकारी जन्य पदार्थ र खाद्यजन्य पदार्थहरू जो आयातित वस्तुहरू छ त्यसमा चाहिँ 13% भ्याट लगाइदिएका कारणले गर्दाखेरि अब त्यसको बहानामा चाहिँ के गर्नु भने बजारमा चाहिँ अत्याधिक मूल्य वृद्धि भयो। जस्तै तपाईँ भन्नुहुन्छ भने आलु र प्याजको मूल्य अब बजेट वक्तव्य नीति तथा कार्यक्रम र बजेट भाषण आउनुभन्दा अगाडि 35 रुपियाँ किलो थियो, अब हेर्नुहोस् त त्यसको पछि 13% भ्याट लाग्ने भन्ने भन्ना साथै त्यसको मूल्य गएर चाहिँ प्याजको मूल्य 150 पुग्यो, आलुको मूल्य 80-90 पुग्यो। यसको पछाडि कारण के ल 35 रुपियाँमा 13% भ्याटै जोड्ने हो भने पनि कति हुन्छ त 40-42-45 रुपियाँ पुग्छ, र बजारमा 90-100 रुपियाँ किन पुग्यो भन्दाखेरि हामीसँग नियमन गर्ने निकाय प्रभावकारी भएनन्, नियमन प्रभावकारी हुन सकेको अवस्था रहेन, र हाम्रो नीति तथा नीति कार्यक्रमहरू पनि के भनेपछि नेपालमा आफ्नो आत्मनिर्भर खालको भनौँ न आफूले उत्पादन गर्ने खालको उत्पादनमा चाहिँ ध्यानै नदिने, उत्पादनलाई त्यसलाई बजारीकरण गर्ने कुरामा कुनै प्रभावै नगर्ने, केवल आयातित वस्तुहरूमा चाहिँ ध्यान मात्रै लगाइदिएका कारणले गर्दाखेरि चाहिँ यहाँ अभाव, आपूर्तिमा चाहिँ व्यापक अभाव हुन्छ। त्यसले गर्दा आपूर्तिमा अभाव, त्यसको साथसाथै के हुन्छ, जब मूल्य वृद्धि हुन्छ, अत्याधिक मूल्य वृद्धि हुन्छ, त्यसले गर्दा कन्जम्सन नै रेट नै घट्छ। जस्तो भनौँ न, दुध हिजो म प्रति दिन म 2 लिटर दुध खान्थेँ, तर आजको दुधको मूल्य अत्याधिक वृद्धि भएको कारणले गर्दा मलाई त्यो दुधको दुध चाहिँ मैले घटाएर 1 लिटरमा सीमित हुनु पर्यो, किनभने मेरो त्यो खर्चले ढाल्न सक्ने अवस्थै छैन। त्यसले गर्दा के भने अब त्यसको पछाडिको कारण के भने मेरो परिवारको स्वास्थ्यमा समस्या हुन्छ, मेरो जीवन वृद्धि विकासको कुरामा समस्या हुन्छ, र त्यसको अवस्थालाई चाहिँ राज्यका निकायहरूले बुझेको अवस्था देखिँदैन।
हजुर, मैले यहाँ जोड्न खोजेँ, अब मैले ठ्याक्कै यहाँका कुरा पनि फेरि सुनौला। गजेन्द्र सर, उहाँले भन्नुभयो नि तथ्याङ्कै छैन भन्नुभयो, यो अवस्था हो र
मैले हजुरको रेडियो नेपाल मार्फत अनुरोध के गर्न चाहे, केही विष्णु सरलाई मैले के रिक्वेस्ट गर्न खोजेँ भने उहाँको मैले जुन चाहिँ कुरा पनि सुने, केही प्रश्न मैले जवाब दिन चाहिरहेको छु। वास्तवमा बजेट ल्याइसकेपछि केही दिन स्पेसली प्याजमा
आलु प्याजमा जुन आलुको हकमा त के हो भने आन्तरिक उत्पादनलाई अभिवृद्धि गर्ने उद्देश्यले नेपाल सरकारले यस्तो किसिमको जुन चाहिँ ल्याएको छ। अब त्यसको किन ल्यायो कसरी ल्यायो भने त्यो सन्दर्भ जुन छ नि मभन्दा राम्रो भन्सार विभाग या जुन छ नि अर्थ मन्त्रालयसँग सम्बन्धित विषयहरू त्यहाँबाट नै यसको स्पष्टोक्ति राम्रो होला।
हजुर,
तर जहाँसम्म सरले जुन छ नि कुरो गर्नु हो भने म दुईटा चिज म यसमा अलिकति कुरो राख्न चाहे। एउटा त सरकारले त्यो लगाइसकेपछि डेफिनेटली व्यवसायीहरूले केही दिनको लागि सामानको जुन छ नि आपूर्ति गरेकै थिएन। प्याज स्पेसली प्याजमा भन्ने हो भने म उहाँसँग केही सहमत पनि छु। जुन दिन बजेट पारित भयो त्योभन्दा अघिल्लो दिन थोकमा 39 रुपियाँ थियो, हजुरले त फ्याङ खेर्नुभयो भने अनि त्यस पछाडि बजेट घोषणा भइसके पश्चात त्यो कालीमाटीमा या थोक बजारमा त प्याजै पाउन छोड्यो। हामीले यो कुरा बजेटमा जुन चाहिँ सुन्ने बित्तिकै भ्याट लागेको सुन्ने बित्तिकै जुन जुन ठाउँमा प्याजको वेयर हाउस छ स्टोरेज गर्ने ठाउँहरू छ त्यो ठाउँमा हामीले छापा पनि हानेका थियौँ।
हजुर,
र छापा हान्दाखेरि त्यो ठाउँमा प्याजहरू त्यहाँबाट या बिक्री भइसकेको रहेछ या लुकाइएको अन्यत्र ठाउँमाहरूमा घर घरहरूमा लुकाएको अवस्था भयो। र पहिले नियमित रूपमा अहिले हेर्नुभयो भने 20-22 ट्रक जुन हुन्छ नि दैनिक रूपमा प्याज ढुवानी भइराखेको हुन्छ विभिन्न नाकाहरूबाट।
हजुर,
र बजेट भाषण भइसके पश्चात लगतै उहाँहरूले जुन छ नि सप्लाई साइड टोटली कम्प्लिटली बन्द गरिदिनु भयो र इन्फर्मल वेबाट बसहरूबाट ससानो परिणाममा अरू सामान तरकारीहरूको बिचमा ससानो परिणाममा ल्याएर बजारमा आपूर्तिको अवस्था त थियो।
हजुर,
तर त्यो जुन हुन्छ नि प्रशस्त मात्रामा जुन छ नि सप्लाईलाई बन्दै गर्न उहाँहरूको प्रयास गरेको कि गभर्मेन्टलाई हामीले दबाब दिएर जसरी भए पनि ब्याक होस् भने केही प्याजका व्यापारीहरूको त्यो चाहना थियो। र त्यस पछाडि हामीले जुन छ नि विभिन्न ठाउँमा गर्दाखेरि पछि गएर हामीले कारवाही पनि 5-6 जनालाई गर्यौँ र 60-65 थोकको कुरो र पछि गएर गभर्मेन्ट जब नहट्ने भएपछि त्यसमा भइसकेपछि अहिले हजुर जुन छ नि काली माटी बजारको या जुन छ नि थोक हेर्नुभयो भने 48-50 जुन छ नि प्याजको मूल्य झरेको छ। यसरी बिचमा खुद्रा मूल्यमा म केही विष्णुसरसँग म केमा सहमत छु कि भने 100 रुपियाँसम्म पनि अब कुनै ठाउँमा होला 110 रुपियाँ पनि लिए होला तर 60 लिएर हाम्रै अनुगमनले जुन छ नि 60 लिएर 100 त्यति बेलाको अवस्था पुगेको थियो। अहिले आएर त्यो नर्मलाइज भएर जुन छ नि थोकमा कालीबाटी बजारमा प्रशस्त पाइन्छ अरू ठाउँमा पनि 48-50 रूपमा जुन छ नि थोकमा प्याजको मूल्य झरिसकेको अवस्था छ। त्यो भ्याटले केही त अवश्य गर्ने नै हो, भ्याट जुन चाहिँ बढ्ने बित्तिकै लाउने बित्तिकै खाद्यान्नमा। तर यसको मलाई के लाग्छ भने यसको मुख्य उद्देश्य के थियो भने कि आयातलाई कसरी विस्थापन गर्न सकिन्छ, नेपालमा उत्पादित वस्तुहरू जुन छ नि भारतको तुलनामा अरू देशको तुलनामा हामी टेक्नोलोजीमा पछाडि परेको कारणले गर्दा स्रोत साधनमा पछाडि परेको कारणले गर्दा हाम्रो लागत अलिकति बढी छ। अब लागत बढी भएको कारणले गर्दा जुन छ नि यहाँका किसानहरूलाई कसरी अगाडि बढाउन सकिन्छ त्यो सोचले गरेको हो कि जस्तो मलाई लाग्छ।
हजुर, मैले इन्द्र विष्णु सरसँग जिज्ञासा राख्न खोजे, जस्तै यहाँले भन्नु पनि तरकारीको मूल्य अथवा बजारको मूल्य 81 बढ्यो भन्नुभयो होइन, जस्तै भ्याटका कुरा आयो पनि भ्याटकै कुरा गर्यो भने त्यो कार्यक्रम नयाँ आर्थिक वर्षदेखि लाग्ने एउटा कुरा पनि भइहाल्यो। अर्को कुरो के भन्छ, बजार यसरी बढिरहँदाखेरि यहाँहरूको पनि त दायित्व, यहाँहरू पनि उपभोक्ता हित संरक्षणको कुरा गरिराख्नु भएको छ, यहाँहरूले पनि यो क्षेत्रमा चाहिँ अलिकति कदम चाल्नु पर्दैन भने
होइन? यो त हामी के भने उपभोक्ता हित संरक्षण मञ्च उपभोक्ता अधिकार कर्मी भनेको भुक्ने काम हामी जसरी सञ्चार माध्यमहरू तपाईँ सञ्चार कर्मीहरूले भुकाउने भुक्ने कामहरू गर्नुहुन्छ त्यही भूमिका चाहिँ हामी एउटा नागरिक समाजको तर्फबाट हामीले काम गर्ने हो। भुक्ने काम त कसले गर्छ, कानुन चलाउने काम त कसले गर्छ भन्दाखेरि हाम्रो गजेन्द्र सरहरूले गर्नुहुन्छ, जसलाई कानुनले नै एउटा संस्था स्थापित गरेका छ, कानुन चलाउने उहाँहरूको अधिकार छ होइन, त्यस्तो अवस्था छ। र विडम्बनाको कुरा के हो भने हामी हाम्रो बजार चाहिँ 24 घन्टा चल्छ, बजार हेर्दाखेरि 24 घन्टा चलिरहेको छ नि त अहिले होइन, 24 घन्टा बिहान राति अलिकता मन्दी हुँदो तर अब टेलिफोन सेवादेखि लिएर इन्टरनेट सेवाहरू चाहिँ यिनीहरू चाहिँ राति पनि चलिरहेको अवस्था हुन्छ, यातायात सेवा पनि चलिरहेको अवस्था हुन्छ। तर हाम्रो नियमनकारी निकाय कस्तो स्थिति रह्यो भने अब अहिले 10 बजन भाग्यो हेर्नुहोस् 10:30 बजेपछि कर्मचारीहरू अफिसमा पुग्छन् त्यसपछि काम सुरु गर्दा 11 बज्छ अब बेलुका चाहिँ 4 बजेपछि चाहिँ घर जान ढिला भइहाल्छ अनि 4:30 चाहिँ उनीहरूको अफिस पर्छ र त्यो त्यो अवस्थाबाट अनुगमन भएर नेपालको बजार चाहिँ स्वस्थ हुन सक्छ त प्रभावकारी नियमन हुन सक्छ त त्यो हुन सक्दैन कदापि हुन सक्ने अवस्था छैन र अर्कोतर्फ कुरा के छ भने त्यसलाई चाहिँ नियमन गर्ने निकायहरू जो छ ती नियमन निकायहरू चाहिँ भविष्यबाट चल्नु पर्यो त्यस्तो गरेर तयारी गर्नु पर्यो त्यसमा जनशक्ति छैन हेर्नु अहिले अहिले हेर्नुहोस् भने गजेन्द्र सर भर्खर विभागको प्रमुख भएर आउनुहुन्छ अत्यन्त असल मान्छे हुनुहुन्छ उहाँले केही कमिटमेन्ट पनि गर्नुभएको छ र गर्नुहुन्छ तर जब जब एक्सनमा सुरु गर्न थाल्नुहुन्छ तब उहाँको सर्व भइ अब सबैभन्दा दुःख पाउने भने यो 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 विभाग यस्तो अवस्था छ जसले उपभोक्ता हित संरक्षण गर्नका लागि स्थापित भएको छ धेरै ठुलो सङ्घर्षपछि हामीले स्थापित गरे हो र यो संस्थामा चाहिँ जो मान्छे अब यो हेर्दै रेकर्ड हेर्दै जानुहुन्छ भने 6 महिनाभन्दा बढी चाहिँ डिजी त्यहाँको यो महानिर्देशक सिकेको अवस्था देखिन्छ त्यस्तो अवस्था के कारणले भन्दाखेरि व्यापारीहरूको पुरै कब्जामा छ व्यापारीहरूको इन्ट्रेस्टभन्दा थोरै तलमाथि गर्दा चाहिँ उहाँहरूको जागिर सरुवा हुन्छ तिनीहरूले चल्छ त्यस्तो अवस्था चाहिँ छ हाम्रो इतिहास त्यस्तो हेर्दाखेरि अर्को कुरा के भने यसमा महत्त्वपूर्ण पक्ष के हो भने हामी कहाँ चाहिँ बजारको मूल्य गुणस्तर त अब गुणस्तर त देख्नै हुन सक्ने अवस्था छैन हेर्नुहोस् रिलेभलिङको यत्रो ठुलो समस्या छ रिलेभल म्याच गुज्रेका सामानहरू त यति धेरै छन् कि त्यसको कुनै प्रभावै छैन रिलेभलका फ्याक्ट्री नै चलाएको अवस्था छ र अर्कोतर्फ के छ भने बजारको तह चाहिँ निर्धारण गर्नुपर्ने दायित्व चाहिँ हाम्रो विभागको हो तपाईँको यो वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभागको प्रमुख काम भनेको त्यो एउटा चाहिँ बजारको तह निर्धारण गर्ने सरकारलाई त्यसको लागि रिकमेन्डेसन गर्ने कुरा हो र कानुनले उपभोक्ता संरक्षण ऐन 2075ले यस्तो स्पष्ट लेखेको कुरालाई बजारको तह निर्धारण गर्न सकेको अवस्था छैन सरकारीमा मात्रै 8 वटा तह छ तपाईँ हेर्नुहोस् न सरकारी एउटा किसानले उत्पादन गरेदेखि उपभोक्तासम्म पुग्दाखेरि 8 वटा तह पार गर्नुपर्छ हाम्रो जस्तो नेपाल जस्तो देश जो चाहिँ हामी चाहिँ हामी समाजवाद उन्मूलन अर्थव्यवस्था भन्छौँ र किसानले पनि मूल्य उपयुक्त पाएको अवस्था छ उधारोमा उसले दिनुपर्ने अवस्था छ अर्कोतर्फ उपभोक्ताले के छ भने अत्यन्त तर्को मूल्यमा किन्नुपर्ने अवस्था छ बिचका 7-7 वटा तपाईँको जो 7-8 वटा तपाईँको तहहरू छन् त्यो तहलाई चाहिँ अहिले फ्री गर्न सकेन भने उपभोक्ता पनि मर्छ किसान पनि मर्छ त्यसले गर्दा बिचौलियाहरू अगाडि बढ्छ त्यो बिचौलियाहरूको संरक्षण काम गर्ने काम चाहिँ कसले गर्यो त भन्दाखेरि हाम्रो नियमनकारी निकायहरूले गरिरहेका छन् र कानुन यो बजारको तह निर्धारण नगरिदिएका कारणले गर्दाखेरि चाहिँ यो अवस्था सिर्जना भएको छ यतातर्फ चाहिँ गम्भीर भएर उहाँको कार्यकाल अगाडि बढोस् भन्ने चाहिँ म चाहिँ शुभकामना दिइरहेको छु पहिलो अर्को कुरा के छ भने कानुनमा भएको अलिकता कानुन संशोधन गर्नुपर्ने कुराहरू पनि त्यत्तिकै महत्त्वपूर्ण छ अब हामीसँग मूल्य सम्बन्धी नीति छैन नीति अहिलेसम्म बनाउन सकेका छैन मूल्य कसरी मूल्य कायम हुन्छ त त्यसको मूल्य सम्बन्धी नीति के छ हाम्रो भन्दाखेरि हामीसँग मूल्य सम्बन्धी कानुन पनि छैन नीति पनि छैन यस्ता कुरामा विभाग अगाडि बढ्नुपर्ने र प्रभावकारी अनुगमन नियमन गर्नुपर्ने कामहरू हुन पर्थ्यो त्यो हुन सकेका छैन जनशक्तिको अभाव छ जनशक्ति माग्दा पनि माग्नुहुन्न मागेको सरकारले दिन पनि चाहँदैन त्यसो भएको हुनाले उपभोक्ता मरेको छ र केवल अब नियमनकारी निकायहरू चाहिँ के स्थिति भयो भने जागिर बचाउने र जागिर खाने त्यो बाहेक चाहिँ उहाँहरूको अरू त्यस्तो किसिमको एक्टिभिजम देखिएको अवस्था देखेन
मैले विष्णु सरलाई रोकेर ठ्याक्कै म गजेन्द्र सरतिर गए गजेन्द्र उहाँले गम्भीर आरोपहरू लगाउनु भयो
मैले
यहाँले पनि सुनेर
सर म अलिअलि दिनुहुन्छ नि अब सबै थोकको यो जवाब दिने हामी त केही चिज म मुकुन्द सरले भन्नुभएको कुरा स्वीकार्छु पनि किनभने जस्तै कायमको अवस्थामा बजार वास्तवमा 24 घन्टा चलायमान भइसकेपछि हाम्रा जुन छ नीति नियमहरू पनि 24 घन्टा चलायमान हुनु पर्थ्यो अब किनभने अब इ कमर्स पनि बढ्दै गइराखेको छ त्यो अवस्था हामी स्वीकार्छौँ तर यसै बिचमा के राख्छ म अनुरोध गर्न चाहे भने हाम्रो वेबसाइटहरू हामी 24 घन्टा हाम्रा मतलब साथीहरू जुन छ नि हामी इन्फर्मेसन कलेक्सन गर्ने कामहरू हामी 24 घन्टा गरिराखेका छौँ जतिखेर पनि हामीलाई फोन गर्दाखेरि हामी उठाउँछौँ हाम्रा साथीहरूले सङ्कलन गर्नुहुन्छ त्यस पछाडि जुन छ नि वेबसाइटमा सूचना दिने यस पछाडि जुन छ नि उजुरी गर्ने यी कामहरू गरिरहेछौँ तर एक्सनमा अनुगमनमा जाने काम नियमित काम 10-5 केभित्रमा हामी गर्छौँ तर कहिले काहीँ जुन छ नि सूचना यदि बाहिरबाट त्यस्तो गम्भीर आयो भने हामी बिहान बेलुका पनि गर्छौँ भनेर त्यो हजुरलाई तर उहाँ विष्णु सरले भने जस्तै 24 घन्टा बजारलाई चलामान हिसाबले हामीले अनुगमनलाई गर्न सकेका छैनौँ भनेर म स्वीकार्छु
हजुर
दोस्रो कुरो जुन हुन्छ नि अब ट्रान्सफरका इसीहरू नेपाल सरकारका कुराहरू हुन् हामीलाई भनेको अहिले जुन छ नि मलाई उपभोक्ता यो वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण हित विभागको मतलब महानिर्देशकको जिम्मा देश नेपाल सरकारले यदि निर्णय गर्यो भने अवश्य नै त्यो निर्णयलाई पालना गर्दै हामी इमिडिएट जुन छ नि अर्को निकायमा जानुपर्छ। त्यसमा मैले जुन छ नि केही कमेन्ट गर्न खोजेन। अवश्य अहिलेको अवस्था कर्मचारीको इस्यु पनि हो, हाम्रो विभागमा कर्मचारीको संख्या तुलनात्मक रूपमा एकदमै न्यून छ। कारण के हो भने नेपाल सरकारले, मेरो बुझाइमा नेपाल सरकारले धेरै चिजहरू यो यसको अधिकार जुन छ नि प्रादेशिक स्तरमा स्थानीय स्तरमा प्रदान गरिसकेको हुनाले र सेन्ट्रलमा ठुल्ठुला जुन छ नि त्यस्तो पोलिसी लेभलको कामहरू मात्रै राख्ने र प्रादेशिक सरकार र स्थानीय सरकारबाट अनुगमनका कामहरू र अरू कामहरू जुन छ नि सञ्चालन गर्ने भन्ने उद्देश्यले जुन छ नि यो विभागको लाई जुन छ नि सानो पारेको हो।
उहाँले चाहिँ बिचौलियाहरूको बिगिबिगी हुनुमा यहाँहरूको पनि काहीँ न काहीँ छ भन्ने कुरा आरोप लगाउनु भएको छ।
वान बाई वान मैले जुन छ नि हजुर जुन छ नि जवाब दिँदैछु। सबको कुरो के थियो भने कि बजारमा विभिन्न स्पेसली जुन छ नि लेयर डिफ्रेन्ट लेयर छ, उहाँको कुरा मैले सुनेको थिएँ विष्णु सरको कुरा, वास्तवमा जसरी तरकारीमा 7-8 लेयर छ यसलाई न्यूनीकरण गर्नको लागि मैले विष्णु सर मार्फत उपभोक्ताहरूलाई आम नागरिकहरूलाई पनि के अनुरोध गर्न चाहे भने हामीले बजारको तह निर्धारणको लागि एउटा जुन छ नि गाइडलाइन्स ड्राफ्ट गरेर मन्त्रालयमा पठाइसकेका छौँ। चाँडै नै जुन छ नि कुन चिजमा नियमन गर्नको लागि कति तहभन्दा बढी हुँदैन भनेर सायद चाँडै नै मन्त्रालयबाट या सम्बन्धित निकायबाट त्यो पारित भएर लागू हुन्छ भनेर म विष्णु सरलाई अनुरोध गर्न चाहे।
हजुर,
किनभने त्यो डिफ्रेन्ट यही बिचौलियासँग सम्बन्धित, त्यो बिचौलिया भनेको उहाँले जुन छ नि जरिवान त्यसमा भन्न खोज्नु भएको न, उहाँको भनाइ के थियो भने मैले बुझ्दा चाहिँ मुगुन सर कि उदाहरणको लागि उपभोक्ताले तिर्ने मूल्य एउटा टमाटरको मैले भनौँ भने 40-50 रुपियाँ छ भने प्रड्युसरले हाम्रो किसान दाजुभाइले जम्मा 5 रुपियाँ पाइराखेको छ, 7 रुपियाँ पाइराखेको या 10 रुपियाँ त्योभन्दा बढी छैन। अब विभिन्न गाउँबाट एउटै लेभलका किसानबाट जुन छ नि सङ्कलन गरेर सोझै तरकारीको यदि जुन छ नि हामीले कालीमाटी बजारमा या नेत्र जुन छ नि पुर्याउन सकेको खण्डमा त्यहाँ जुन छ नि उपभोक्ताले पाउने मूल्य कममा हुन्थ्यो। तर अहिले त्यो अवस्था नभएर कस्तो किसिमको छ भने बिचमा विभिन्न लेभलका छ, गाउँमा सङ्कलन गर्ने एक किसिमको उसले अब जुन छ नि जिल्लावालालाई ठुलावालालाई जुन छ अर्को किसिमको मूल्यमा बेच्छ
त्यहाँबाट। हिसाबले त समस्याकै कुरा गर्नुभयो कि, समस्या त भनिहाले, अब समाधान के गर्नुहुन्छ, कहिले गर्नुहुन्छ? अब
विष्णु सरले राम्रो कुरा मैले समस्या त्यसै कारणले गर्दा बजारको तहको निर्धारणको हजुरले जुन मलाई भन्नुभयो नि त्यो ऐन अन्त नभनौ त्यो निर्देशका हामीले बनाएर मन्त्रालयमा गरिसके पठाइसकेका छौँ, सायद कानुन मन्त्रालयमा गएको छ भने म विष्णु सरलाई अनुरोध गर्न चाहे। अनि न्यूनीकरणको लागि जुन हुन्छ नि हामी यसको सरलाई विष्णु सरलाई पनि थाहा छ कि यो तरकारी बजारको वास्तवमा जुन हुन्छ नि हाम्रो बजार अनुगमन निर्देशका 2079 यदि दफा 10 हामीले हेऱ्यौँ भने दफा 10 यतिर मलाई जहाँसम्म लाग्छ, याद त टोटल्ली याद छैन मसँग अहिले जुन छ नि, तर दफा 10 हजुरले हेऱ्यौँ भने खाद्यान्न तरकारीहरूको फलफुल चिया कफीहरूको सनजकत्य दायित्व जुन हुन्छ नि कृषि विभागलाई दिएको छ हामीले समन्वय गरिराखेका छौँ र नियमित रूपमै समन्वय गरेर यस यो चिज जुन समस्या छ त्यसलाई न्यूनीकरण गर्ने प्रयास हामीले गरिराखेका छौँ। मैले त्यति मात्रै
अनुगमन
प्रक्रियालाई पनि हामी दैनिक रूपमा सरलाई पनि थाहा छ हामीसँग भएको स्रोत साधनको आधारमा जुन हुन्छ नि हामी नियमित रूपमा अनुगमन गरि नै राखेका छौँ र त्यसको हाम्रो दायित्व नुनदेखि सुनसम्म जन्मदेखि मृत्युसम्म सबै विषयवस्तुको जुन छ नि एकदम गहन जिम्मेवारी दिएको कारणले गर्दा त्यो गहन दायित्वलाई अभिभावकलाई जुन छ नि बोक्दै हामी आफ्नो नियमित रूपमा क्षमताले व्यासम्म अनुगमन गरिराखेका छौँ। र अब अर्को प्रश्नको पनि म यसैमा थोरै जवाब,
मैले यसलाई यसैमा रोकेर फेरि म यहाँसँग आउँछु। मैले विष्णु सरलाई जोड्न खोजेँ, अब यहाँहरू उपभोक्ता अधिकारका कुरा मात्र गरिरहनु भएको छ, कहिलेकाहीँ कर्तव्यका कुराहरू पनि आउँछन्, यो भयो भन्नुभन्दा पनि सम्बन्धित निकायसँग चाहिँ यहाँले समन्वय गरेर अगाडि बढ्न सक्ने, यहाँहरू बीचमा सहकारी हुन सक्ने सम्भावना कतिको रहन्छ विष्णु सर?
अहिले हामी त एकदमै समन्वय गर्छौँ हाम्रो डिसाबसँग, हाम्रो विभागसँग हामी निकै एकदमै नजिक छौँ, अब कहिलेकाहीँ अनुगमनलाई बोलाउनुहुन्छ त्यहाँ पनि जान्छौँ, अनि इन्फर्मेसन दिन्छौँ, फलान ठाउँमा यस्तो भाषा भन्छौँ, अनि त्यो अनुगमन गर्नेका लागि गर्छौँ, हामी सूचना दिने पनि काम गर्छौँ, र उपभोक्ता सचेतनाका कार्यक्रमहरू कतिपय अवस्थामा विभागबाटकै आयोजनामा हामीले विभिन्न जिल्लाहरूमा गएर गरेको अवस्था छ, भनेपछि विभिन्न सरकारी निकायहरूको उसमा चाहिँ हामीले चाहिँ गरिरहेको अवस्था छ, हामीले सहकार्य समन्वयका आधारमै हामीले गरिरहेका छौँ, हामीले सहजीकरण गर्ने कामहरू पनि हामी गर्छौँ, यति मात्र होइन राष्ट्रिय मानवाधिकार आयोगसँग पनि हाम्रो सहकार्य हुन्छ, यतातिर प्रहरीहरूसँग पनि सहकार्य भइरहेको छ, एकतिर अब भनौँ न निकायहरू सबैसँग भएको छ, जसले उपभोक्ताको हित संरक्षणका लागि गर्छ, जहाँ जहाँ सक्छ त्यहाँ त्यहाँ जान्छौँ, कहिलेकाहीँ अदालतमा पुग्छौँ, यहाँहरूको विरुद्ध नै हामी अदालतमा पुग्छौँ, अदालतबाट आदेश जारी गराउँछौँ, भनेपछि हामीले आफ्नो निर्वाह गर्ने भूमिकाहरू निर्वाह गर्छौँ, तर
यहाँले यी कुरा भनिरहँदाखेरि यसै कानुनी कुराहरू यहाँहरू लाग्नुहुन्छ, तर उपभोक्तालाई जागरूक बनाउने कुरा पनि यहाँहरू अलिकति काहीँ चुक्नु भएको हो कि?
अहिले एकदमै तपाईँको अहिले हेर्नुहुन्छ भने तपाईँ पत्र पत्रिका हेर्नुभयो, अब सञ्चार माध्यमहरू हेर्नुभयो भनेपछि मलाई लाग्छ हरेक दिन कुनै न कुनै प्रकारले कुनै न कुनै प्रकारको उपभोक्ता हकहितका कुराहरूमा हामीले उठाइराखेका हुन्छौँ, बोलिराखेका हुन्छौँ, तपाईँले थाहा पाइराखेका हुनुहुन्छ, र त्यसैले गर्दा नै अहिले चाहिँ अहिले यो जागरणको अवस्था आएको हुनाले नै अहिले उपभोक्ता अधिकारको सबैको सरोकारको विषय बन्दै आएको अवस्था हो, र हामी के भन्छौँ भने उपभोक्ता अझै एउटा सचेत हुनुपर्छ, जागरूक हुनुपर्छ, र उपभोक्ताले धेरैभन्दा धेरै तपाईँको कम्प्लेन्सहरू गर्नुपर्छ, र कम्प्लेन्स गर्ने निकायहरू जहाँ कम्प्लेन्स गर्छौँ ती नियामक निकायहरूलाई पनि खबरदारी गर्नुपर्ने उपभोक्ताको दायित्व छ, त्यसले गर्दा के भने हामी सबै क्षेत्रतर्फ हामी गर्छौँ, र हाम्रो दायित्व त्यो निर्वाह गरिरहेका छौँ, र हाम्रो पनि स्रोतको कन्स्टाइन छ, हामी आफै एउटा हाम्रो आफ्नै छुट्टै बजेट हुँदैन, हाम्रै छुट्टै तपाईँको कर्मचारीको व्यवस्था हुँदैन, हामी अब छुट्टै होइन, हामी स्वयंसेवकीय रूपमा हामीले चाहिँ हामीले काम गरिरहेको अवस्था हो, र यो कुरा चाहिँ एउटा अभियानको रूपमा गरिरहेका छौँ, र हरेक जिल्ला प्रदेशहरूमा हाम्रा शाखाहरू छन्, ती शाखाहरूका अभियन्ताहरूले चाहिँ यो उठाइरहेको अवस्था हो, र अपर्याप्त छ, जस्तै भारतमा भन्नुहुन्छ भने हेर्नुहोस् टोल टोलमा उपभोक्ता संस्थाहरू छन्, जस्तै उपभोक्ता संस्थाहरूलाई सरकारले फन्डेड गर्छ र उनीहरूबाट पुरस्कृत गर्छ, तर हामीसँग चाहिँ के भने उपभोक्ता संस्था भनेको सरकारका दुश्मन हुन् भन्ने चाहिँ त्यो दृष्टिकोणमा अगाडि बढिरहेको अवस्था छ, त्यसले गर्दा के भने हामी उपभोक्ता संस्था भनेको राज्यका सहयोगी निकाय हो, सहयोग गर्छौँ राज्यलाई, राज्य बलियो नभएसम्म, राज्यका निकायहरू बलियो नभएसम्म उपभोक्ता हित संरक्षण हुन सक्दैन भन्ने कुरामा हामी विश्वास छौँ, त्यसैले हामीले दर्ता मूल्य कर नियमन यी कुराहरू चाहिँ अब नापतोल यी कुराहरूलाई चाहिँ निरन्तर रूपमा उठाइरहेका अवस्थामा छौँ, र मलाई लाग्छ त्यो त विशाल क्षेत्र छ, यति धेरै ठुलो क्षेत्र छ, नुनदेखि सुनसम्म सामान्य एउटा चाहिँ गरिब किसानदेखि लिएर राष्ट्रपतिसम्म सबै उपभोक्ता वस्तु र सेवाका उपभोक्ता हुन्, त्यसको अझै तपाईँको सेवाहरूमा चाहिँ इन्जिनियरिङ सेवादेखि लिएर यातायात सेवादेखि लिएर इन्टरनेट सेवादेखि लिएर सबै सेवा हामी जो गर्छौँ यी सबै सेवाहरू यसको क्षेत्राधिकारभित्र पर्छ, त्यसले गर्दा यसमा चाहिँ अभियन्ताहरू अझै कम छ, यसको अभियन्ताहरू कम छ, उपभोक्ता सचेतनाका कार्यक्रमहरू अझै बढी गर्नुपर्छ, यसको लागि विभागले कार्यक्रमहरू गर्नुपर्छ, तर चाहिँ विभागको यसमा कुनै बजेट छैन, अहिले पछिल्लो चरण हेर्नुहुन्छ भने विभागले कटौती गरेर गएको छ, यो वर्ष त कुनै प्रकारको तालिम यस्तो कुरोको प्रकारको सचेतनाका कार्यक्रम जागरणका कार्यक्रम राख्नै राख्नु भएको छैन जस्तो लाग्छ मलाई, र त्यस्तो अवस्थामा बिस्तारै यो सिभिल सोसाइटीहरूलाई चाहिँ तपाईँको सेन्ट्रलाइज गर्ने एकदम खुम्च्याउने काम चाहिँ सरकारबाट भइरहेको छ, त्यो चाहिँ विडम्बना कुरा
छ। हजुर, मेरो मैले गजेन्द्र सरलाई जोड्न खोजेँ, उहाँले फेरि यहाँसँग केही जिज्ञासा कुरा,
मैले सरको सुने,
के भन्नुहुन्छ
सरलाई, मैले म त्यसमा जुन चाहिँ केही कुरा राख्छु, सरले जुन छ नि सरकारको दुश्मन होइन, म विष्णु सरलाई पनि थाहा छ, आइसके भयो विभिन्न उपभोक्ता हकित सङ्गत संरक्षित जे जति एसोसिएसनहरू छ सङ्घ संस्थाहरूसँग हामी, मलाई लाग्छ कि म आइसकेपछि नियमित रूपमा, म त यहाँसम्म पनि भन्छु कि दैनिक रूपमा पनि विभिन्न सङ्घ संस्थाहरूसँग हामी छलफल गरिराखेकै छौँ, र उहाँहरूले पनि हामीलाई उहाँले अगाडि नै भन्नुभयो सहयोग सहकार्यहरू गरिराखेका छौँ, र वास्तवमा यसको समाधान भनेको उपभोक्ता सचेतना शिक्षा कार्य नै हो, जबसम्म उपभोक्ता आफै जागरूक हुँदैन खालि सरकारले या अनुगमन गर्ने निकायले दुई चारजनाले बजारलाई नियन्त्रणमा ल्याउन सक्छ भनेर मलाई पनि लाग्दैन।
उपभोक्ताको सचेतनाको अवस्था के पाउनु भएको छ यहाँले?
म हजुरलाई मैले त्यतैतिर अब प्रश्न आए, उपभोक्ताको सचेतना अभिवृद्धिको कार्यक्रमहरू सरले जुन हिजोसम्म हामीले गरेका थियौँ, यो वर्ष जुन छ नि अब स्थानीय लेभलबाट गर्ने, हामीले पैसा पठाएका थियौँ, माग गरेर आफ्नो बजेटमा समावेश गरेर गरेका थियौँ, केही त राखेको छ, सामान्य राखेको छ, तर अधिकांश हुन्छ नि होइन प्रदेश सरकारले गर्छ कि भन्ने, हाम्रो मन्त्रालय माग हुँदाखेरि पनि बजेटको कमीको कारणले गर्दा अर्थ मन्त्रालयले यसमा एकदम न्यून बजेट विनियोजन गरेको अवस्था छ,
र सचेतनाको सन्दर्भमा मैले के रिक्वेस्ट गर्न खोजेँ भने इभन कि युरोप जस्तो मुलुकमा पनि सबै उपभोक्ताहरू सचेत छैनन् भने हाम्रो जस्तो गरिब युरोप महादेशमा पनि त्यस्तो छ भने हाम्रो जस्तो गरिब मुलुकमा उपभोक्ताहरूको सचेतनाको स्तर तुलनात्मक रूपमा धेरै न्यून रहेको छ किनभने हामीले कुनै सामान हेर्दाखेरि त्यसको ब्रान्डको बारेमा हामीलाई थाहा छैन गुणस्तरको बारेमा यदि हाम्रो एउटा सानो चिज जानकारी भए तापनि त्यहाँ लेखेको हुन्छ म्यानुफ्याक्चरिङ डेट कहिले छ अर्थात् मतलब जुन चाहिँ एक्सपायरी डेट कहिले छ त्यस पछाडि कस्तो अवस्थामा राखेको हुनुपर्छ कस्तो चिज खानुपर्छ त्यो सामान्य चिजहरू पनि जुन छ नि अधिकांश उपभोक्ताहरूलाई जानकारी छैन जसरी अर्को यो यही बिचमा बढ्दो इ कमर्सको कारणले गर्दा कस्तो भइरहेको इ कमर्सको हुन त अहिले रेगुलेसन पनि हामी कहाँ बनेको छैन त्यो रेगुलेसनको ड्राफ्ट गरेर हामी हाम्रो मन्त्रालयले अहिले संसदमा पठाइसकेको अवस्था छ त्यो पारित भएपछि लाग्यो होला कि कहिलेकाहीँ हजुर नै जुन छ नि इ कमर्सतिर हेर्ने हो भने कि पठाउँछ एउटा सामान त आउँदाखेरि देख्दाखेरि सामान त त्यस्तै किसिमको हुन्छ तर क्वालिटीमा फरक देखिन्छ पिक्चर एकदमै राम्रो आकर्षक हुन्छ तर त्यस्तो सामानको अवस्था देख्दैन अर्थात् उपभोक्ता आफ्नै सचेत जुन छ नि जुन लेभलको हुनुपर्ने हो त्यो लेभलभन्दा निकै तल सचेत भएको मैले पायौँ र सचेतना अभिवृद्धि नै महत्त्वपूर्ण कुरो हो यसको लागि खालि नेपाल सरकारले एउटा निकायले मात्रै सम्भव छैन सामूहिक प्रयासको जुन चाहिँ खाँचो छ हामी त्यसैमा लागिराखेका छौँ अहिले एसएलसीसम्मको जुन चाहिँ विषयवस्तुहरूमा पनि उपभोक्ता संरक्षणको एउटा पाटो एउटा च्याप्टर जुन चाहिँ सोसल साइन्समा राखिएको छ कि जसले गर्दा हाम्रा विद्यार्थी भाइ बहिनीहरू यसप्रति सचेत होस् त यी प्रक्रियालाई मलाई लाग्छ इन्टर ब्याचलरसम्ममा पनि कहीँ न कहीँ कुनै सबै विषयवस्तुमा त होइन तर आर्ट या म्यानेजमेन्टसँग जोड्ने जुन साथीहरू छ त्यतातर्फ पनि हामी अगाडि बढाउनुपर्छ र यसको लागि पनि हामी पहल गर्दैछौँ र सचेतना कार्यक्रम तिनटै तहको सरकार केन्द्रीय सरकारबाट हुनु पर्यो प्रादेशिक सरकारबाट स्थानीय तहबाट पनि तिन तहकै सरकारबाट सचेतना कार्यक्रमहरू अवश्य नै यो क्षेत्रमा काम गर्ने जे जति हाम्रा जुन छ नि मतलब सरकारवाला मित्रहरू हुन्छन् उहाँहरू उपभोक्ता संरक्षणवादीहरू हुन्छन् उहाँहरू सबैलाई सँगै लिएर हामी अगाडि बढ्न सक्यौँ र यसमा त मिडिया पनि अग्रणी रोल नै खेल्नेछ भनेर जुन छ मैले लिएका छौँ र सोही अनुसार यहाँ हामीहरू
हामी कुराकानीको अन्त्यतिर पनि पुगिसकेका छौँ। छोटकरीमा मैले विष्णु सरलाई जोड्न खोजे, यहाँहरू सहर बजार मात्र केन्द्रित हुनुभयो, ग्रामीण क्षेत्रका जुन उपभोक्ताहरू हुन्छन् उहाँहरू अझै चाहिँ योबाट चाहिँ पीड़ित भएका छन् अथवा उहाँहरूले आफ्नो अधिकारका कुराहरू गर्न सकेका छैनन् भन्ने गुनासाहरू पनि कहिले काहीँ सुन्ने गरिन्छन्, के भन्नुहुन्छ?
होइन यो अब यस्तो छ, हाम्रो चाहिँ अहिले चाहिँ 62-63 जिल्लामा हाम्रो शाखाहरू जिल्ला शाखाहरू छ, कतिपय नगरपालिका स्तरमा नगर शाखाहरू छन् र सातैवटा प्रदेशमा चाहिँ प्रदेश स्तरीय उपभोक्ता हित संरक्षण मञ्चका कार्यालयहरू छन्, केन्द्रमा चाहिँ उपभोक्ता हित संरक्षण मञ्च छ। मलाई लाग्छ हामीले आफ्नो साधन स्रोत र समन्वयका आधारमा स्थानीय तहसँग हाम्रो समन्वय भइरहेका छ र प्रदेश र प्रदेश सरकारहरूसँग हाम्रो समन्वय छ र विभागसँग मन्त्रालयसँग हाम्रो सहकार्य भइरहेका छ र यसले हामीले कुनै न कुनै एउटा न एउटा एक्टिभिटिजहरू चाहिँ हामीले गरिरहेका छौँ, सचेतनाका कार्यक्रम गरिरहेका छौँ र यसलाई थप प्रभावकारी बनाउनको लागि अब त्यसको नीतिगत रूपमा नीति निर्माणका लागि भनौँ उपभोक्ता संरक्षण केन पालिका स्तरमा बनाउने कुराहरू पनि हामीले सहजीकरण गरेका छौँ, बजार व्यवस्था सम्बन्धी निर्देशिकाहरू जारी गर्ने कुरा, सुपथ मूल्यको पसलहरू स्थापना गर्ने कुराहरू, यस्ता कुराहरूमा हामीले चाहिँ निकै स्थानीय तहमा पनि हामीले गरिरहेका अवस्था छ र स्थानीय तहलाई अझै उनीहरूलाई क्षमतावान बनाउनु उनीहरूको क्षमता अभिवृद्धि गर्नको लागि सरकारले उनीहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ, एकैचोटि छोड्नुभन्दा पनि क्षमता अभिवृद्धिमा चाहिँ ध्यान दिनुपर्छ भन्ने हो। मलाई अन्तिममा मलाई के लाग्छ भने अहिले जतिसुकै कुरा गरे पनि अब विभागको अब सर
इन्द्र विभागको महानिर्देशक सर हुनुहुन्छ होइन, अब हामी कुराकानीको अन्त्य पनि पुगिसकेका छौँ। यहाँसँग मैले भनिरहँदाखेरि अब के गरिदियो भने बुदाबाजुमा यो गरिदियो भने उपभोक्ताको हित संरक्षण गर्न सजिलो हुन्थ्यो, बताइदिनु न।
एकदमै सजिलो कुरा के भने अहिलेको उपभोक्ता संरक्षण ऐन 2077मा एकचोटि रिभ्यू गरौँ, रिभ्यू गरिसकेपछि हामीले के कुरा गर्न भनेर केएलले भनेको थियो, के कुरा गर्न सकेनौँ त्यो कुराहरू एउटा लिस्टिङ गरौँ, त्यो कुरा गर्ने प्रतिबद्धता गरौँ। जस्तो भनौँ न अब हामीले बजारको मूल्यनीति सम्बन्धी नीति बनाउनु पर्छ, नीति बनाऊ होइन, अब उपभोक्ता संरक्षण नीति बनाउनु पर्छ भने नीति छुट्टै बनाऊ, अब बजारको तहको निर्धारण गर्नुपर्छ भने तहको निर्धारण गरौँ र विशेष रूपमा चाहिँ दफा 55 छ तपाईँको, एउटा दफा छ जुन दफाले चाहिँ के व्यवस्था गरेको छ भने कुनै प्रतिष्ठानले खै गरेकोमा, कुनै प्रतिष्ठानले चाहिँ उपभोक्ता विरुद्धमा क्रियाकलाप गरेमा प्रतिष्ठान चलाउने त्यसको नाफा खाने चाहिँ मालिक होइन कि त्यसमा काम गर्ने व्यवस्थापकलाई मात्रै दोषी ठहराउने गरेर जो कानुन बनेको छ त्यसले गर्दा नाफा खाने चाहिँ नाफा मुनाफा आर्जन गर्ने साहु जो सेयरकर्ता होइन लगानीकर्ता त्यो साहुले थाहा कमाउँछ र त्यसको सजाय भोग्नु पर्यो भने व्यवस्थापक कर्मचारीले गर्ने व्यवस्था छ। यो व्यवस्थाका कारणले गर्दाखेरि के भन्छ थप श्रमिक प्रतिको अन्याय भएको छ, उपभोक्ता पार्टीको शोषण चाहिँ अब यो व्यवसाय प्रदायकहरूले गरिरहेका छन्। यसको संशोधन गर्न जरुरी छ भन्ने कुरा चाहिँ हामीले गर्यौँ र यसको रिभ्यू गर्न जरुरी छ र उहाँको कार्यकाल यो यसमा चाहिँ नभएका जुन कानुनले गर्नु नै भनेर व्यवस्था गरेर सरकारले गर्नुपर्ने कुरा हो त्यो कुरा गर्नलाई चाहिँ उहाँलाई चाहिँ प्रेरणा मिलोस् र उहाँले चाहिँ कार्ययोजना बनाएर चाहिँ पूर्णता दिउन् र यसमा उहाँले गर्नुभएको पहलप्रति चाहिँ हाम्रो एकबद्धता रहनेछ र हाम्रो निरन्तरमा खबरदारी रहनेछ र अन्य सम्बन्धी नेपाल सरकार कहाँ के गर्नुपर्छ हामीले त्यो वकालत गर्ने पैरवी गर्ने कामहरू सँगसँगै गरेर गर्छौँ। विभाग उपभोक्ता हित संरक्षण मञ्च उपभोक्ता हित संरक्षणका स्थापित एउटा अभिभावकीय संस्था भएकोले यसको समृद्धिको लागि, यसको क्षमता विकासका लागि, यसको जनशक्तिका लागि र यसको स्रोत साधन सम्पन्न बनाउनको लागि हामी पनि त्यत्तिकै सहकार्य गर्न हामी सधैँ तयार छौँ भन्ने कुरा म अनुरोध गर्छु। धन्यवाद।
हजुर गणेश सर, उहाँले के कुराहरू राख्नुभयो जो चाहिँ केही मुद्दाहरूलाई सम्बोधन गर्यो भने अगाडि बढ्न सहज हुने र उपभोक्ताहरूलाई पनि सहज हुने कुरा राख्नुभयो, यी कुराहरू उहाँले भनेका कुराहरू कार्यान्वयनमा ल्याउन कतिको सम्भव छ?
विष्णु सरले कानुनी पाटोको कुराहरू ल्याउनुभयो, केही जुन चाहिँ रणनीतिका कुराहरू पनि ल्याउनुभयो, केही कार्यनीतिका कुरा ल्याउनुभयो र केही जुन चाहिँ व्यावहारिक कुरो पनि लिएर आउनुभयो। अब हामी रणनीति कार्यनीति का कुराहरूमा उहाँहरूसँग नै, उहाँहरू जस्तै निकायहरूसँग हामी नियमित सम्पर्कमा छौँ र समन्वय गरेर नै हामी अगाडि बढिरहेका छौँ। अवश्य नै अस्ति पनि हामी उहाँ पनि हुन्थ्यौँ, हामी छलफलबाट जुन चाहिँ निकालेका दिन त्यसलाई कार्ययोजना बनाएर हामी अगाडि बढिराखेको अवस्था छ र झन द्रुत गतिमा हामी अगाडि बढिनेछौँ। जहाँसम्म कानुनी प्रश्नको कुरो दफा 55 कुरो गर्नुभयो भने यो ऐन 2075 मात्रै आएको हो, भर्खरै आएको हो, तापनि इम्प्लिमेन्टेसन हाम्रो अनुभवको आधारमा यसलाई संशोधन गर्नको लागि, यसमा परिमार्जन गर्नको लागि हामीले मन्त्रालयमा हामी लेखी पठाउँछौँ तर यसको इम्प्लिमेन्टेसन के छ त्यसको मूल्याङ्कन गरेर अनि मात्रै हामी पठाउँछौँ। किनभने यिनको मूल्याङ्कन सरले भन्यो भने त्यसमा हामी अगाडि बढिराखेको पनि छौँ, केही समस्या हामीले पनि देखेका छौँ, त्यो समस्या फुकाउनको लागि हामी प्रयास गर्छौँ र गरिराखेको पनि छौँ। त मुख्य कुरो मैले के देख्यो भने सबभन्दा ऐन कानुन भन्दा पनि कार्यान्वयन तहमा हामीसँग भएको स्रोत साधन एकदमै निमित्त, अबको युग भनेको प्रविधिको युग हो, प्रविधिको युगमा हामीले जबसम्म प्रवेश गर्न सक्दैनौँ तबसम्म जुन हुन्छ नि सायद मलाई लाग्छ कि हामीले जुन चाहिँ अनुगमनलाई प्रभावकारी बनाउन सक्दैनौँ। किनभने अबको बिजनेसको मोड जुन हुन्छ नि इ कमर्सतिर डाइभर्ट भइराखेको छ, अधिकांश साथीहरू जुन छ नि घरबाट नै सामानहरू, त्यस कारणले गर्दा हाम्रा प्रविधि मैत्री जुन छ नि अनुगमनका प्रणालीहरू बनाउनतर्फ विभाग केन्द्रित छ र सायद यो आर्थिक वर्षभित्रमा हामीले प्रविधि मैत्री अनुगमनतिर जान्छौँ। त्यस्तै विभाग सप्लाई चेन म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम कहाँबाट कहाँ कहाँ के भइराखेको छ त्यतातर्फ विभाग अग्रसर भएको छ, सप्लाई चेन म्यानेजमेन्ट इन्फर्मेसन बनाएर प्लिज यो सबै थोक गरेपछि मलाई लाग्छ कि अब आजैको आजै त सम्पूर्ण समस्या समाधान हुँदैनन्, तर नेपाल सरकारले लिएको नीति र विभागको कार्यनीति, उपभोक्ताहरूको जुन छ नि सहयोग र प्रतिक्रियाको आधारमा आगामी दिनमा जुन छ नि यसमा निकै नै सुधार आउनेछ भन्ने मैले विश्वास लिएको छु।
हजुर हुन्छ, हामीलाई समय दिनुभयो, यहाँहरू दुवैजनालाई धन्यवाद।
हजुरलाई पनि धेरै धेरै धन्यवाद
आज हामीले कुराकानी गर्यौं वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुर भने त्यसै गरी उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव विष्णु तिमिलसिंहसँग कुराकानी गर्यौं। यसै कुराकानी सँगसँगै समसामयिक कुराकानी पूरा हुन्छ। प्राविधिक सहकर्मी कृष्ण प्रसाद श्रेष्ठलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।